यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कर मैत्री सेवा विस्तार गरी चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णय। नेपालको लैंगिक तथा मानव विकास क्षेत्रका लागि बेलायतले 13 अर्ब अनुदान सहायता उपलब्ध गराउने। एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने शिक्षा मन्त्री विद्या भट्टराईको प्रतिबद्धता। र वेस्ट बैंकको उत्तरी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा कम्तीमा 11 जना प्यालेस्टाइनीको मृत्यु।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा बलाधिकृत रथी अशोक राज सिग्देललाई यही भदौ 24 गतेदेखि लागू हुने गरी नियुक्त गर्नुभएको छ। नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा हाल नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका सिग्देललाई प्रधान सेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा अर्थमन्त्री पौडेलले सरकारको नीति तथा कार्यक्रम बजेट र छलफलका लागि पर्याप्त समय उपलब्ध गराउन सरकारलाई पर्ने आर्थिक दायित्व व्यवस्थित गर्न विधेयक संशोधन आवश्यक परेको बताउनुभयो। बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले बजेट प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको छ भन्नुहुँदै योजनाहरूको अध्ययन आवश्यकता पहिचान प्राथमिकता निर्धारण गरेर मात्रै बजेट विनियोजन गर्नुपर्ने र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री पौडेलले सार्वजनिक ऋण लिने र खर्च गर्नुपर्ने सन्दर्भमा सरकार संवेदनशील हुनुपर्ने अवस्थामा रहेको उल्लेख गर्नुभयो। यस्तै आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हैजा डेंगी तथा जनस्वास्थ्यका चुनौतीलाई समाधान गर्न तीनै तहका सरकारसँगको समन्वयमा कार्यहरू अघि बढ़ाइएको बताउनुभयो। स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक महत्वको विषयमाथि ध्यानाकर्षण सम्बन्धमा जवाफ दिँदै मन्त्रालयले संक्रमण फैलन नदिन विभिन्न संयन्त्र मार्फत निगरानी गरिरहेको र हाल सचेत हुनुपर्ने अवस्था रहे पनि जनस्वास्थ्यको संकटकाल लगाउनुपर्ने अवस्था भने नभएको जानकारी गराउनुभयो। मन्त्री पौडेलले खानेपानी शुद्धिकरण तथा सरसफाई सम्बन्धी जनचेतना जागृत गर्ने काम गरिएको र नीति निर्माण गरी जोखिमयुक्त स्थानका समुदायको पहिचान गरी संक्रमण नियन्त्रणका लागि खोपको समेत व्यवस्था गर्ने कार्यहरू अघि बढ़ाइएको जानकारी गराउनुभयो। बैठकमा सांसद डाक्टर तोसीमा कार्कीले हैजा महामारीका कारण निम्तन सक्ने स्वास्थ्य संकटकालको पूर्व अनुमान नियन्त्रण र द्रुत प्रतिकारलाई प्रभावकारी बनाउनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो। यसअघि बैठकमा सांसदहरूले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्ने गरी कानून बनाउन नहुने भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको बक्यौताबारे उठिरहेको समस्याका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्ने गरी आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गर्नुभयो। नेकपा एमालेका सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समितिमा डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा छलफल भइरहेको विद्युत प्राधिकरणको नेतृत्व व्यवसायी र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मिलेमेतो रहेको आरोप लगाउनुभयो। सांसद भट्टराईले माओवादी द्वन्दमा भएका घटना हिंसा भन्दै विषय उठाएपछि नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सांसद भट्टराईले गैर संसदीय भाषा प्रयोग गर्नुभएको भनी नियमापत्ति गर्नुभयो। सांसद सापकोटाले नियमापत्ति गरे पनि सभामुख देवराज घिमिरेले पुनः सांसद भट्टराईलाई नै बोल्न समय दिएपछि नेकपा माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध गर्नुभयो। प्रमुख प्रतिपक्षीको विरोधपछि सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिनुभयो। सांसद पौडेलले शान्ति सम्झौतादेखि संविधानसम्म कुनै पनि प्रकारका आन्दोलनलाई हिंसात्मक आन्दोलन नभनेको भन्दै त्यस प्रकारका शब्द प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक अधिकार नभएकाले सांसद भट्टराईले बोलेको शब्द रेकर्डबाट हटाउन माग गर्नुभयो। बैठकमा सभामुख घिमिरेले संसदको मर्यादा ख्याल गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। उहाँले हिंसा भन्ने शब्द कसरी प्रयोग भएको छ भन्ने विषयमा छलफल गर्न सकिने भन्दै सांसद भट्टराईलाई नै बोल्न समय दिएपछि माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध गरिरहनुभयो। त्यसपछि सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभयो। प्रमुख सचेतक पाण्डेले सांसद भट्टराईले उठाउनु भएको हिंसा शब्द संसदीय नभएको भन्दै नियमापत्ति गर्नुभयो। त्यसपछि सभामुख घिमिरेले हिंसा शब्द प्रयोगको विषयमा छानबिन गर्न संसद सचिवालयलाई निर्देशन दिनुभयो। त्यसपछि पुनः योगेश भट्टराईले संसदले छानबिन गरे पनि आफूहरूको राजनीतिक प्रतिबद्धतामा छानबिन हुन नसक्ने भन्दै माओवादी द्वन्दकालमा भएका घटना हिंसा भएको पुनः दोहोर्याएपछि माओवादी केन्द्रका सांसदहरूले विरोध गरिरहनुभयो। यस विषयमा बैठकमा सांसदहरूबीच पक्ष र विपक्षमा विवाद भएको थियो। सभामुख घिमिरेले बैठक नियम अनुसार सुचारू गर्न सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। यसअघि बैठकको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले सांसदहरूलाई आकस्मिक समयमा तत्कालको विषय मात्रै उठाउन आग्रह गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि 1 बजे बस्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने बताउनु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले अन्य विधेयकलाई रोकेर भए पनि उच्च शिक्षा विधेयक ल्याउने उल्लेख गर्नुभयो। मन्त्री भट्टराईले विधेयकबारे सरकारवाला कानून र अर्थ मन्त्रालयसँग छलफल गर्ने बताउनुभयो। उच्च शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो। मन्त्री भट्टराईले विद्यालय जस्तै विश्वविद्यालयलाई राज्य र समाजसँग जोड्नुपर्ने उल्लेख गर्नुभयो। विश्वविद्यालयलाई राजनीतिकरणबाट टाढा राख्न राजनैतिक नेतृत्वसँग छलफल गरेको मन्त्री भट्टराईले जानकारी गराउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले नेपाल टेलिभिजनको नयाँ च्यानल एनटीभी वर्ल्डको तयारी थाल्न निर्देशन दिनुभएको छ। म्याट्रिक आई सेन्टरको प्राविधिक सहयोगमा नेपाल टेलिभिजन कर्मचारी युनियनले सिंहदरबारस्थित टेलिभिजनको प्रांगणमा आयोजना गरेको आँखा शिविरको उद्घाटन कार्यक्रममा मन्त्री गुरूङले विश्वसामु नेपालको उपस्थिति र चिनारी थप बलियो बनाउन एनटीभी वर्ल्ड च्यानल आवश्यक रहेको भन्दै त्यसको तयारी थाल्न उच्च व्यवस्थापनलाई निर्देशन दिनुभयो। राज्य समस्यामा पर्दा सरकारले सञ्चालन गरेका निकायहरू रेडियो नेपाल र नेपाल टेलिभिजनको नै महत्वपूर्ण भूमिका रहने भन्दै राज्यका यी निकायले पनि त्यसअनुसार नै आफ्नो भूमिका र दायरा विस्तार गर्न आवश्यक रहेको मन्त्री गुरूङले उल्लेख गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी नागरिकलाई सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरू तत्पर रहनुपर्ने बताउनु भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी र अत्याधुनिक सिटी स्क्यान सेवाको आज उद्घाटन गर्दै मन्त्री पौडेलले विशिष्टीकृत सेवा सरल ढंगबाट प्राप्त गर्ने माध्यम स्वास्थ्य बीमा भएकाले मन्त्रालयले स्वास्थ्य बीमामा ध्यान दिएको बताउनुभयो। 16 लाख घर परिवार हाल स्वास्थ्य बीमामा आबद्ध रहेको बताउँदै मन्त्री पौडेलले बीमा गरे बापत जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्न सके बीमा मार्फत स्वास्थ्य सेवालाई व्यवस्थित र सर्वसुलभ रूपमा सेवा प्रदान गर्न सकिने बताउनुभयो। कार्यक्रममा सांसद प्रेम सुवालले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा अस्पताल विकास समिति कर्मचारी डाक्टर र नर्सको योगदान महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा मन्त्री पौडेलले नेपाल सरकारको सहयोगबाट स्थापना भएको मोडुलर ओटी र 256 स्लाइसको सिटी स्क्यान मेसिन अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो भने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारबाट भक्तपुर क्यान्सर अस्पतालको लागि अनुदान स्वरूप उपलब्ध भएको रेडियोथेरापी मेसिन हस्तान्तरण गर्नुभयो। नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनैतिक प्रस्तावमा छलफल हुने भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यालय बैठकले सो कार्यसूची तय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। एमाले भोलि दिउँसो 1 बजेका लागि पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको छ। नेकपा माओवादी केन्द्रको परामर्श बैठक धनगढ़ीमा शुरू भएको छ। पार्टीको सुदूरपश्चिम प्रदेश संयोजन समितिको आयोजनामा प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीको परामर्श बैठक शुरू भएको हो। माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज गिरिराज मणि पोखरेलको अध्यक्षतामा शुरू भएको बैठकलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। परामर्श बैठकमा पार्टीका पदाधिकारीहरू केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहनेछ। आज र भोलि 2 दिनसम्म चल्ने परामर्श बैठकमा पार्टीको सांगठनिक अवस्था लगायतका विषयमा छलफल हुने जनाइएको छ। नेकपा एकीकृत समाजवादीको 18 केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम आज सार्वजनिक भएको छ। मतपरिणाम अनुसार पार्टीको उपाध्यक्षमा महिलामा जयन्ती राई, उपाध्यक्ष मधेसी समुदायमा धर्मनाथ शाह निर्वाचित हुनुभएको छ। उपाध्यक्ष खुल्लामा जगन्नाथ खतिवड़ा, डाक्टर गंगालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित हुनुभएको छ। यसैगरी उपमहासचिवमा राजेन्द्र कुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित हुनुभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ। पार्टीको सचिवमा समावेशीमा बलदेव चौधरी र सचिव दलितमा गणेश विक, सचिव खुल्लामा शेरबहादुर कुंवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भूषाल र श्रीनाथ बराल चयन हुनुभएको छ। पार्टीका 18 पदाधिकारी सहित 105 पोलिट ब्यूरो सदस्य छनौटका लागि मंगलबार राति मतदान भएको थियो। वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र प्रसाद पाण्डे हिजो नै सर्वसम्मतिले निर्वाचित हुनुभएको थियो। गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्ष पदमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूषाललाई सर्वसम्मत चयन गरेको थियो। सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गर्नुभएको छ। सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2081 प्रमाणित गर्नुभएको हो। सो विधेयक संघीय संसदका दुवै सदनबाट पारित भइसकेको छ। गत साउन 30 प्रतिनिधि सभाबाट पारित भएको विधेयक यही भदौ 6 गते राष्ट्रिय सभाले पारित गरेको हो। सभामुखले प्रमाणित गर्नुभएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइनेछ। राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएपछि विधेयकले कानूनको मान्यता पाउनेछ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले प्रत्येक विधेयकको मस्यौदा गर्ने अधिकार कानून आयोगलाई दिने व्यवस्था कानूनी रूपमै गर्न आग्रह गर्नुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले कानून निर्माण प्रक्रियालाई व्यवस्थित गर्ने सन्दर्भमा विधेयक महत्वपूर्ण हुने भएकाले विज्ञहरूसँग समेत छलफल गरेर टुंग्याउन सुझाव दिनुभयो। धौलागिरी हिमश्रृंखलाको मानापाथी हिमालबाट हिजो साँझ खसेको हिम पहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सी खोला बग्न थालेको छ। मुस्ताङको थासाङ गाउँपालिका दुई स्थित मूलखर्कबाट बोक्सी खोला क्षेत्रमा हिउँ पहिरोले थुनिएको खोला करिब 13 घण्टापछि आज बिहानदेखि बग्न थालेको थासाङ दुईका वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो। कैलालीस्थित चिसापानीको पुल हेर्न आउने पर्यटकको फोटो खिचेर स्थानीय युवाहरूले राम्रो आमदानी गर्न थालेका छन्। फोटो खिचेरै दैनिक 2000 देखि 6000 आमदानी गर्ने गरेको उनीहरू बताउँछन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको चिसापानीका युवाहरूले फोटो खिचेरै राम्रो आमदानी गरिरहेका छन्। विद्यालय तथा क्याम्पस पढ्ने युवाहरूले खाली समयमा फोटो खिचेर आमदानी गर्न थालेका हुन्। उनीहरूले चिसापानी पुल हेर्न आउने पर्यटकहरूको फोटो खिचेर दैनिक 2000 भन्दा माथि कमाउने गरेका छन्। चिसापानीका 16 वर्षीय ऋतिक बडुवाल:
एभरेजमै भन्नुपर्दा हाम्रो दिनमा 2500 जति भइहाल्छ, बढीमै भने 5-6 हजार, कहिले काहीँ 6-7 हजार पनि पुग्छ। आफूलाई चाहिँ राम्रै फिल भइरहेको छ।
ऋतिक बडुवाल जस्तै दीपक विकले पनि खाली समयमा कर्णाली चिसापानीको पुलमा आउने पर्यटकहरूको फोटो खिच्न थालेको 1 वर्ष भयो।
कम्तीमा भनेको हाम्रो 1500 हुन्छ, धेरै भनेको चाहिँ 4-5 हजार त्यस्तै हो। घरमा दिनुपर्छ, खाली बस्नुभन्दा अब के गरौँ, आफ्नो ठाउँ उ गरौँ भन्ने कुराको हो।
17 वर्षीय अल्तम असली पनि बिहान क्याम्पस पढ्ने र दिउँसो चिसापानीको पुलमा आएका पर्यटकहरूको फोटो खिच्ने काम गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, चिसापानीमा मैले नै फोटो खिच्न सुरु गरेको हो, अहिले सबैको कमाई राम्रै भइरहेको छ। फोटो खिचेर भएको आमदानीबाट उहाँ पनि सन्तुष्ट हुनुहुन्छ।
चिसापानीको फर्स्ट अब मै हो, पहिला घोडाघोडीको दाई हुनुहुन्थ्यो, यहाँ फोटो खिच्दा ती दाईसँगै सिकेको, दाईसँग सिक्दा सिक्दा मैले पनि किने क्यामेरा आफ्नो, पहिला सानो किनेको थियो, अहिले चाहिँ ठुलो किनेछु, कमाएरै किनेको। शनिबारको दिनमा हो कमाइ हुने, 5-6 हजार हुन्छ बढीमा, चाड पर्वको बेला हुन्छ, कम त अब 1500-2000 यस्तै यस्तै हुन्छ।
चिसापानीका रमेश मास्की मगर पनि विगत 1 वर्षदेखि चिसापानीको पुल हेर्न आएका पर्यटकहरूको फोटो खिच्ने काम गरिरहनु भएको छ। काठमाडौँ गएर 6 महिना फोटोग्राफर सिकेका मगरले अहिले आफ्नै ठाउँमा आएर राम्रो आमदानी गरिरहनु भएको छ। उहाँ भन्नुहुन्छ, खाडी मुलुकमा कमाउने पैसा आफ्नै ठाउँमा यसरी कमाउन पाउँदा आफू सन्तुष्ट रहेको छु।
सिजन अनुसार पनि हुन्छ, शुक्रबार शनिबार चाहिँ अलिक बेसी मान्छे चल्ने भए, त्यति बेला त भयो भने एकजनाले 4-5 हजारै कमाउँछ। बिदाको बेला जब स्कुल लागेको बेला हुन्छ, अफिस टाइम हुन्छ, त्यति बेला चाहिँ अरू दिनहरूमा चाहिँ अब त्यही 1500-2000 मिनिमम भइहाल्छ। खुसी नै हो आफ्नै ठाउँमा गर्न पाउँदा, घरदेखि खर्च माग्नु परेको छैन।
चिसापानी पुलमा अहिले 17-18 जनाले फोटो खिच्ने काम गरिरहेका छन्। बिदाको दिन तथा शनिबार र दशैं तिहारको समयमा उनीहरूलाई भ्याइ नभ्याइ हुने गरेको छ, तर अन्य समयमा पनि खाली भने बस्नु नपरेको उनीहरू बताउँछन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा माई भ्याली सामुदायिक वन उपभोक्ता समूह इलामका तत्कालीन अध्यक्ष डोलबहादुर कार्की र कोषाध्यक्ष रीता सम्बाहाम्फे विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले 30 लाख रूपियाँ भन्दा बढ़ी बिगो दावी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेले बिगो बमोजिम कैद सजायको माग गर्दै अध्यक्ष र कोषाध्यक्ष दुवैजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले कब्जा गरेको वेस्ट ब्याङ्कको उत्तरी क्षेत्रमा आक्रमण गर्दा कम्तीमा 11 प्यालेस्टाइनीको मृत्यु भएको छ। अल्फारा शरणार्थी शिविरमा भएको हवाई हमलामा 5 र जेनिनमा ड्रोन आक्रमण र सशस्त्र झडपमा 6 जनाको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सन् 2022 दक्षिण एसियाको वायुको गुणस्तरमा सुधार देखिएको छ। दक्षिण एसियाको वायुको गुणस्तरमा देखिएको आश्चर्यजनक सुधारले विश्वव्यापी प्रदूषणमा पनि सुधार आएको वायुको गुणस्तर र जीवन सूचकांक एक्यूएलआईको आज सार्वजनिक नयाँ प्रतिवेदनमा जनाइएको छ। तत्कालीन समयमा भएको नियमित वर्षा र कोविडका कारण विश्वव्यापी रूपमा भएको लकडाउनका कारण प्रदूषणमा भूमिका खेल्न जिम्मेवार सवारी साधनको कम प्रयोग हुनु, कल कारखानामा गतिविधि रोकिनु र वातावरण सुधारका लागि गरिएका पहलहरूले वायुको गुणस्तरमा सुधार देखिएको हुन सक्ने अध्ययनले देखाएको छ। सन् 2022 भू उपग्रहको तथ्याङ्कले वायु प्रदूषणमा आश्चर्यजनक रूपमा 18% गिरावट देखिएको बाहेक 2 दशकदेखि दक्षिण एसियामा वायु प्रदूषण वार्षिक रूपमा बढ़िरहेको छ। अब आर्थिक समाचार।
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र कर मैत्री सेवा विस्तार गरी चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखक सहित राजस्व संकलनमा महत्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरूको सिंहदरबार स्थित अर्थ मन्त्रालयमा बसेको बैठकले राजस्व संकलनको लक्ष्यलाई पूरा गर्न राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षा कर्मीको कार्य सम्पादन मूल्याङ्कनको महत्वपूर्ण आधार बनाउने निर्णय गरेको हो। बैठकले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको छ। राजस्व चुहावट नियन्त्रण सम्बन्धी व्यवस्थित कार्ययोजनालाई कार्यान्वयन गर्ने, कानून सम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको असहज अवस्था नहुनेतर्फ सजग रहने, गैर कानूनी आर्थिक गतिविधि गर्ने कसैलाई छूट नदिने निर्णय गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो। बैठकमा अर्थमन्त्री पौडेलले राजस्व चुहावट गर्ने कसैले छूट नपाउने उल्लेख गर्दै एउटै व्यक्ति एउटै जिम्मेवारी र स्थानमा लामो समय रहँदा हुन सक्ने अनपेक्षित सम्बन्धलाई ब्रेक गर्ने गरी राजस्व प्रशासनसँग जोड़िएका कर्मचारी र प्रहरीको पोस्टिङ गर्न निर्देशन दिनुभयो। कार्यक्रममा गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्न गृह मन्त्रालयले आवश्यक सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल सरकार र बेलायत सरकार बीच वित्तीय सहयोग सम्बन्धी दुई छुट्टा छुट्टै समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा नेपालमा उत्पादनशील अनुकूलन र समावेशी ऋण कार्यक्रम र प्रणाली सुदृढीकरण मार्फत लैंगिक र मानव विकासका परिणामहरू वृद्धि गर्न सामर्थ्य कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो। अर्थ मन्त्रालयका अनुसार नेपालमा उत्पादनशील अनुकूलन र समावेशी कार्यक्रमका लागि 38.5 स्टर्लिङ पाउन्ड र सामर्थ्य कार्यक्रमका लागि 38.8 स्टर्लिङ पाउन्ड बेलायत सरकारबाट वित्तीय अनुदान सहयोग उपलब्ध गराइने गरी सहमति भएको छ। समझदारीमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र बेलायत सरकारका तर्फबाट बेलायती राजदूतावास काठमाडौँका विकास निर्देशक तथा उपराजदूत पिप्पा बर्डले हस्ताक्षर गर्नुभयो। यो साताको अघिल्लो दुई दिन लगातार उच्च अंकले घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार भने सामान्य अंकले वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक 3.80 अंकले बढ़ेर 2786.40 को बिन्दुमा कायम भएको छ। यस दिन 226 कम्पनीहरूका 3,50,07,39 किता शेयरहरू 13,72,73,86,000 रूपियाँमा किनबेच भएका छन्। कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै चन्द्रगिरी हिल्स लिमिटेड र कारोबार भएको शेयर संख्याको आधारमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ। ग्रामीण क्षेत्रका बासिन्दाले उत्पादन गरेको प्रांगारिक कृषि उपजलाई बजारसम्म पुर्याउन सहयोग पुर्याउने उद्देश्यले तनहुँको ब्यास नगरपालिकाले कृषि उपज केन्द्र सञ्चालनमा ल्याएको छ। ब्यास नगरपालिका 13 रहेका किसानले उत्पादन गरेका प्रांगारिक कृषि उपजलाई सहज तरिकाले बजारसम्म पुर्याउने हेतुले कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो। किसान आबद्ध गाउँ विकास कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा कृषि उपज केन्द्र सञ्चालन गरिएको सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्द्रबहादुर आलेले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
घरेलु टोली नेपाललाई 4-1 गोलले पराजित गर्दै बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ साफ U20 च्याम्पियनशीपको उपाधि जितेको छ। सातदो बाटो स्थित एन्फा मैदानमा बुधबार भएको साफ U20 फाइनलमा घरेलु टोली नेपाललाई 4-1 गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। उमेर समूहको प्रतियोगितामा बंगलादेशले जितेको यो पहिलो उपाधि हो। सन् 2015 र 2017 उपाधि जितेको नेपाल भने तेस्रो पटक उपाधि जित्न चुकेको छ। बंगलादेशको जितमा मिराजुल इस्लामले 2 तथा रब्बी हुसेन र अहमेद नुभारानले समान 1 गोल गरे। नेपालका लागि समीर तामाङले 1 गोल फर्काए। बंगलादेशले सम्मो चरणमा बिहोरेको हारको पनि बदला लिएको छ। सम्मो चरणमा नेपालले बंगलादेशलाई 2-1 गोलले हराएको थियो। फाइनलमा 2 गोल गरेसँगै स्ताम प्रतियोगिताका उच्च गोलकर्ता बने। उनको नाममा 4 गोल रह्यो। नेपालले भूटान र बंगलादेशले साबिक विजेता भारतलाई हराउँदै सेमी फाइनलमा स्थान पक्का गरेका थिए। प्रतियोगितामा नेपाल बंगलादेश भारत भूटान श्रीलंका र मालदिवसको सहभागिता रहेको थियो। नेपाली क्रिकेटर सन्दीप लामिछाने र ललित नारायण राजवंशी अस्ट्रेलियाको बिग बास लीग बीबीएलको ड्राफ्टमा परेका छन्। बीबीएलले बुधबार सार्वजनिक गरेको ड्राफ्टको सूचीमा सन्दीप र ललित हटाएका छन्। सेप्टेम्बर 1 हुने ड्राफ्टमा 30 देशका 432 खेलाड़ी छन्। सन्दीपले बीबीएल खेलिसकेका छन्। ललित भने पहिलो पटक विदेशी लीगको ड्राफ्टमा हटाएका हुन्। गत संस्करण ड्राफ्टमा बनिरहे पनि सन्दीपलाई कुनै टोलीले अनुमोदन गरेका थिएनन्। यस संस्करणको बीबीएल सेप्टेम्बर 15 शुरू हुनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 3.5 मिलिमिटर, रतिपायलको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा फाट फुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कर मैत्री सेवा विस्तार गरी चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णय। नेपालको लैंगिक तथा मानव विकास क्षेत्रका लागि बेलायतले 13 अर्ब अनुदान सहायता उपलब्ध गराउने। एकीकृत उच्च शिक्षा विधेयक चाँडो ल्याउने शिक्षा मन्त्री विद्या भट्टराईको प्रतिबद्धता। र वेस्ट बैंकको उत्तरी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा कम्तीमा 11 जना प्यालेस्टाइनीको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अबको समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।